नमस्कार, दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिलसिन्हा। आज मिति 2080 साल कार्तिक 3 गते शुक्रबार, आश्विन शुक्ल पक्ष षष्ठी तिथि, तदनुसार अक्टोबर 20 सन 2023, नेपाल सम्मत 1143। मानव अधिकार आयोग घटुआमा परेपछि विधेयक प्रक्रियामा, कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित यो समाचारबाट कार्यक्रम अखबारको शुरूआत गर्दैछौ। केही दिनमा श्रेणी घटुआ हुन लागेको खबर बाहिरिएपछि हतार हतार सरकारले राष्ट्रिय मानवाधिकार आयोग विधेयक संशोधन गर्ने सैद्धान्तिक सहमति दिएको छ। एक सातापछि जेनेभामा बस्ने राष्ट्रिय मानवाधिकार आयोगहरूको संस्था ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन नरीको बैठकले नेपालको आयोगको क श्रेणीको स्तरलाई खमा घटुवा गर्ने भएपछि त्यसलाई रोक्न बिहिबार मन्त्री परिषदले विधेयक बनाउने सैद्धान्तिक निर्णय गरेको हो। अन्तिम समयमा आएर सरकारले गरेको यो निर्णयले कुनै प्रभाव पार्न नसक्ने सरकारवालाहरूको टिप्पणी रहेको छ। विधेयक बनाउने सैद्धान्तिक सहमति बनेको विधेयक बनाएको होइन, विधेयक बनाउनुपर्छ भनेर स्वीकार गरिएको मात्र हो। विधेयक त बनाउन बाँकी नै छ। राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले भन्नुभयो, एक वर्ष अघि नै गर्नुपर्ने काम सरकारले अहिले गरेर गानरीको आँखामा छारो हाल्न असफल प्रयास गरेको छ। श्रेणी घटुवाको प्रक्रियामा सरकारले यो निर्णय गर्नु र नगर्नुको कुनै अर्थ छैन। पोखरेलका अनुसार अन्तरिम संविधानले संवैधानिक हैसियत दिएपछि बनेको आयोगको ऐन 2068 पेरिस सिद्धान्त अनुकूल बनाउन केही थप प्रावधानहरू संशोधन गर्नुपर्ने आवश्यकता छ। नयाँ संविधान जारी भएपछि त्यसअनुसार विधेयकमा संशोधन जरूरी पनि थियो। त्यसअनुसार विधेयक बनाउन आयोगले सरकारलाई पटक पटक आग्रह गरे पनि त्यसमाथि कुनै सुनवाई हुन नसकेको पोखरेलले बताउनुभयो। राष्ट्रिय मानवाधिकार आयोगहरूको गठनका लागि मार्ग निर्देश मानिएको राष्ट्रसंघको पेरिस सिद्धान्तका केही शर्तहरू छन्, जसअनुसार मानवाधिकार आयोग स्वतन्त्र हुनुपर्ने, यसको नियुक्ति प्रक्रिया पारदर्शी र संवैधानिक हुनुपर्ने, सरकारले आर्थिक स्वायत्तता दिनुपर्ने लगायतका कुराहरू उल्लेख छन्। आयोगको मौजूदा ऐनमा आर्थिक स्वतन्त्रताको प्रावधान नभएकाले सरकारको खटनपटनले आयोगको स्वतन्त्रतापूर्वक काम गर्ने क्षमतामा अंकुश लागेको प्रश्न उठ्दै आएको छ। यसका अलावा आयोगले हालसम्म मानवाधिकार उल्लंघनका संयोग घटनामा गरेको अनुसन्धानपछि दोषीलाई कार्यवाही गर्नु भनी सरकारलाई गरेको सिफारिशमा कसैमाथि कार्यवाही भएको छैन। मानव अधिकार आयोग घटुवामा परेपछि विधेयक प्रक्रियामा, कान्तिपुर दैनिकको अग्रपृष्ठमा समाचार रहेको छ। कान्तिपुर दैनिककै अग्रपृष्ठमा तस्विर प्रकाशित छ। यो तस्विरमा इजरायलको तेल अभिव अमल स्थित पेता टिकभामा राखिएको दिपेश राज विष्ट, नारायण प्रसाद नेउपाने, लोकेन्द्र सिंह धामी, आशिष चौधरीको शव रहेको छ। उहाँहरूलाई श्रद्धांजलि दिन इजरायल स्थित नेपाली राजदूत कान्ता रिजाल र इजरायली अधिकारीहरू त्यहाँ देखिनु भएको छ। प्यालेस्टाइन विद्रोही समूह हमासले असोज बीचमा इजरायलमा गरेको आक्रमणमा सोदोत नेगेभको किबुज अलमुमिममा रहेका 10 नेपालीले ज्यान गुमाउनु भएको थियो। शव पठाउने मिति भने अझै निश्चित भएको छैन। कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको तस्विर हो। त्यसै गरी तस्विरसँगै समाचार रहेको छ, छिनमै तस नस भएको थियो नेपाली बसेको बस्ती, प्याराशुटमा आएका हमासका लडाकु किबुजभित्र अरिङ्गालझै प्रवेश गरे, घरभित्र छिरी छिरी अन्धाधुन्ध गोली बर्साए। समाचार रहेको छ, 400 जना इजरायली किसान परिवार बस्ने निर्वज किबुज यतिखेर रित्तो छ। यो सानो गाउँमा फेरि पहिले जस्तै स्थानीय आएर बस्ने कुनै निश्चित छैन। निर्वज किबुज भित्र छिर्ने बित्तिकै पहिलो घर स्थानीय 57 वर्षीय रिवोजको आउँछ। त्यो घर जलेर खरानी छ। त्यो घर मात्रै जलेको छैन, बुढी भएकी 75 वर्षीय आमा जल्नुभयो, 8 वर्षीय नातिनी जलिन्, 32 वर्षीय छोराले गोली खायो। गहभरी आँसु पार्दै रिवजले कान्तिपुरसँग भन्नु भयो, मैले सर्वोच्च गुमाए। कान्तिपुर दैनिकमा खबर रहेको छ। कोशीले बढ़ायो शेखर गगनबीच तिक्तता, बागमतीमा पनि गठबन्धन भत्काउने प्रयास भएको थापाको खुलासा, चौरासीमा गठबन्धन गरे कांग्रेस विभाजन हुने भविष्यवाणी नयाँ पत्रिका दैनिकको खबर हो। एमालेसँग मिलेर कोशीमा डाक्टर शेखर कोइरालाले आफ्नो समूहका नेतालाई मुख्यमन्त्री बनाएपछि कांग्रेसको इतर समूहभित्र व्यापक अन्तर्विरोध पैदा भएको छ। पार्टी बैठक हुँदै सार्वजनिक मंचमा डाक्टर कोइराला र महामन्त्री गगन थापा बीच विवाद देखिन थालेको छ। कोशीमा नाटकीय रूपमा भएका घटनाक्रममा इतर समूहको नेतृत्व गरिरहनु भएका डाक्टर शेखर कोइरालाले आफूहरूसँग कुनै सल्लाह नगरेको महामन्त्री थापाको गुनासो रहेको छ। कोशीमा बुधबार मुख्यमन्त्री कार्कीले कांग्रेस, नेकपा एमाले र माओवादीको समर्थनमा विश्वासको मत लिएपछि बिहिबार एक सार्वजनिक कार्यक्रममा महामन्त्री थापाले कोइरालासँगको तिक्ततापूर्ण सम्बन्धबारे मुख खोल्नु भएको छ। उहाँले कोशी प्रकरणबाट उत्पन्न परिस्थितिको जिम्मेवार आफू नहुने भन्दै भविष्यमा डाक्टर कोइरालासँग अन्तर्विरोध र दूरी बढ़न सक्ने जनाउ दिनुभयो। कोशीमा डाक्टर कोइरालाको भूमिका र उत्पन्न परिस्थितिमा आफू सहमत नभएको महामन्त्री थापाको भनाई छ। कोशीले बढ़ायो शेखर गगनबीच तिक्तता, बागमतीमा पनि गठबन्धन भत्काउने प्रयास भएको थापाको खुलासा, चौरासीमा गठबन्धन गरे कांग्रेस विभाजन हुने भविष्यवाणी नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा समाचार प्रकाशित छ। चीनीको हाहाकार, कहाँ छ सरकार, नागरिक दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको समाचार हो यो। काठमाडौँ नेपाल टारका प्रमोद ढुंगेलले बिहिबार साल ट्रेडिङ कर्पोरेशनको केन्द्रीय कार्यालय कालीमाटीमा करिब डेढ़ घण्टा लाम बसेर दुई किलो चिनी पाउनुभयो। चियाका पारखी ढुंगेल सहुलियतको चिनी खोज्दै 15 किलोमिटर टाढा कालीमाटी पुग्नु भएको थियो। बजारमा चिनी नपाएपछि नेपाल टारबाट गाड़ी चढ़ेर कालीमाटी आएको हुँ, ढुंगेलले भन्नुभयो। घण्टौं लाममा बसेपछि 2 किलो मात्र किन्न पाए। ढुंगेल मात्र होइन, वनस्थली बस्ने सुमित्रा थापाले पनि घण्टौं लाइनमा बसेर 2 किलो चिनी किन्नुभयो। पैसा हालेर चिनी किन्छु भन्दा पनि बजारमा नपाइने उहाँले बताउनुभयो। बजारमा चिनी अभाव भएपछि उपभोक्ता हैरान छन्। ठूला व्यापारीले चिनीको कृत्रिम अभाव देखाएर कालोबजारी गरेको उपभोक्ताको गुनासो छ। दशैं, तिहार, छठ लगायतका चाड़पर्वमा रोटी तथा मिठाईका परिकार बनाउन चिनीको माग उच्च हुन्छ। सरकारले समयमा चिनी ल्याएर बिक्रीको व्यवस्था नमिलाउँदा अभाव भएको हो। नेपालमा वार्षिक करिब 3 लाख मेट्रिक टन चिनी आवश्यक पर्ने भए पनि गत वर्ष करिब 1,80,000 मेट्रिक टन उत्पादन भएको थियो। यो वर्ष चिनी क्रसिङ सिजन शुरू भएको छैन। माघको 50% मात्र आन्तरिक उत्पादनले धान्छ। नपुग चिनी बाहिरबाट ल्याउन सरकारले समयमै पहल नगर्दा चाड़पर्वका बेला चिनीको अभाव भएको हो। भारत सरकारले 31 अक्टोबर 2023 चिनी निर्यातमा रोक लगाएको छ। त्यसको असर नेपाली बजारमा परेको हो। चिनीको हाहाकार, कहाँ छ सरकार, नागरिक दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको खबर हो यो। कर छलीमा इन्टरनेट सेवा प्रदायकलाई संसदको सार्वजनिक लेखा समितिकै साथ नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा समाचार रहेको छ। इन्टरनेट सेवा प्रदायकहरूले गरेको कर छलीमा संसदको सार्वजनिक लेखा समितिले पनि साथ दिएको छ। महालेखा परीक्षकको कार्यालयले इन्टरनेट सेवा प्रदायकबाट असूल उपर गर्नु भनेको बेरुजुलाई लेखा समितिले कानूनको अपव्याख्या गरी फर्सेट गर्न पटक पटक निर्देश दिएको पाइएको हो। इन्टरनेट सेवा दिँदै आएका 9 सेवा प्रदायकले 2069-70 दुई 2078-79 10 वर्षमा दूरसंचार रोयल्टी ग्रामीण दूरसंचार विकास कोष बापत बुझाउनु पर्ने जरिवाना सहितको 2,46,90,59,978 रूपियाँ तिर्न बाँकी रहेको विषयमा असोजमा विभिन्न पत्र पत्रिकामा खबर प्रकाशित भएका थिए। ओल्डिङ भाया नेट, सुबिसु, क्लासिक टेक, टेक माइन्ड्स नेटवर्क, मर्कन्टाइल, वेब सफर, पोखरा इन्टरनेट, नेटम्याक्स उक्त कर छली गरेका थिए। यी सही झण्डै 2000 दर्जन सेवा प्रदायकबाट उठ्नु पर्ने दूरसंचार रोयल्टी र ग्रामीण दूरसंचार विकास कोषको रकम संसदको लेखा समितिका तत्कालीन सभापति भरत शाहले बेरुजु फर्सेट गर्ने गरी दिएको निर्णय र निर्देशनले गुम्न पुगेको पाइएको हो। कर सलीमा इन्टरनेट सेवा प्रदायकलाई संसदको सार्वजनिक लेखा समितिकै साथ आजको नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। आफ्नै गाउँ फर्किआए अन्नपूर्ण पोष दैनिकको अग्रपृष्ठमा समाचार रहेको छ। दशैं विधिवत रूपमा भित्रिएको छ। काठमाडौँ उपत्यकामा भीड़भाड़ कम हुन थालेको छ भने उपत्यका छोड्नेहरूको भीड़भाड़ बढ़न थालेको छ। नयाँ बसबार खोस वा कलंकी कोटेश्वर वा जड़ीबुटी पोका पन्तरा बोकेर आफ्नो गाड़ीको पर्खाईमा बसेको देख्न सकिन्छ। अहिले दैनिक करिब 1.5 लाख सार्वजनिक सवारीले देशभर सेवा दिइरहेको बताइन्छ। घटस्थापनादेखि अधिकांश विद्यालय कलेज र संघ संस्था बन्द हुने हुँदा त्यसपछि नै घर जाने यात्रुको घुइँचो लागेको छ। रोजगारी तथा उच्च शिक्षाका लागि उपत्यका आएकाहरू पनि दशैंका लागि बाहिरिँदैछन्। काठमाडौँ उपत्यकामा स्थायी र बाह्य जिल्लाबाट आएका गरी करिब 60 लाख जनसंख्या बसोबास गर्ने सरकारी तथ्याङ्क रहेको छ। विगत वर्ष जस्तै यस वर्ष पनि सहज यातायातका लागि काम गरिरहेको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले जानकारी दिनुभयो। गन्तव्य सहज र सर्वसुलभ यात्राका लागि यातायात व्यवसायी महासंघ, बस पार्कका व्यवस्थापक, नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायतका सबै निकायसँग विभागले समन्वय गरेर अघि बढ़ेको रिजालले बताउनुभयो। आफ्नै गाउँ फर्किआए अन्नपूर्ण पोष दैनिकमा समाचार रहेको छ। बिना स्वीकृति संचालित स्वास्थ्य शिविर रोकियो। नेपाल समाचार पत्रको अग्रपृष्ठमा खबर रहेको छ। नेपालीहरूको महान चाड दशैंको मुखमा धर्म परिवर्तन गर्न प्रोत्साहित गर्ने उद्देश्यले विदेशीहरूले बिना स्वीकृत नेपाल प्रवेश गरी स्वास्थ्य शिविर संचालनमा जुटेपछि नेपाल मेडिकल काउन्सिलले शिविर बन्द गरेको छ। विदेशी भूमिबाट नेपालमा शिविर संचालनका लागि आएका झण्डै 1 दर्जन व्यक्तिले नेपालमा स्वास्थ्य शिविर संचालनका लागि नेपाल सरकार तथा नेपाल मेडिकल काउन्सिलको कुनै पनि निकायसँग स्वीकृत नलिएको मेडिकल काउन्सिलले जनाएको छ। अनुमति बिना नै विदेशी डाक्टर प्रयोग गरी संचालन गरिएको निशुल्क स्वास्थ्य शिविर बन्द गराएको मेडिकल काउन्सिलले जनाएको छ। वसुन्धरा स्थित अनन्त आशा मण्डली चर्चमा बुधबारदेखि शुरू भएको 3 दिने निशुल्क स्वास्थ्य शिविरमा काउन्सिलको टोलीले बिहिबार छापामारी बन्द गराएको हो। बिना स्वीकृत संचालित स्वास्थ्य शिविर रोकियो। नेपाल समाचार पत्रको अग्रपृष्ठमा खबर रहेको छ। पत्रकारिता क्षेत्रले निराशा जगाउनु हुँदैन। सभामुख नेपाल समाचार पत्रकै अग्रपृष्ठमा रहेको खबर हो यो। सभामुख देवराज घिमिरेले पत्रकारिता क्षेत्रमा पनि धेरै किसिमका विकृतिहरू मौलाइरहेकाले मुलुकको विकास र समृद्धि आशातीत रूपमा अघि बढ़न नसकेको बताउनु भएको छ। दशैंको अवसरमा बिहिबार राष्ट्रिय संचार माध्यमका सम्पादक तथा संसदीय मामिलाका संचारकर्मीसँग अन्तर्संवाद गर्दै सभामुख घिमिरेले पत्रकारिता क्षेत्रबाट मुलुकले धेरै आशा गरेको बताउनुभयो। पत्रकारिता क्षेत्रले निराशा जगाउनु हुँदैन। सभामुख आजको नेपाल समाचार पत्रमा खबर रहेको छ। नेपालको लगातार दोस्रो जीत आजको राजधानी दैनिकमा खबर रहेको छ। नेपालले त्रिकोणात्मक T20 अन्तर्राष्ट्रिय सिरिजमा लगातार दोस्रो जीत निकालेको छ। मूलपानी क्रिकेट मैदानमा बिहिबार भएको दोस्रो खेलमा नेपालले हङकङलाई 6 विकेटले पराजित गर्यो। यसअघि नेपालले UAEलाई 7 विकेटले हराएको थियो। यस जीतसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ। फाइनल आगामी 10 कार्तिकमा हुनेछ। अब नेपालले शनिबार 4 कार्तिकमा हङकङ र 6 कार्तिकमा UAEसँग खेल्नेछ। बिहिबार खेलमा हङकङले पहिले ब्याटिङ गर्दै 95 रनको विजय लक्ष्य दियो। नेपालले 16 लक्ष्य 13 ओभर 5 बलमा 4 विकेटको क्षतिमा भेटाएको थियो। नेपालको लगातार दोस्रो जीत। राजधानी दैनिकमा समाचार प्रकाशित छ। चाड़ पर्व शुरू भएसँगै उदयपुरमा अपराध बढ़े। आजको नागरिक दैनिकको भित्री पृष्ठमा समाचार रहेको छ। दशैं तिहार लगायतका चाड़ पर्व नजिकिँदै गर्दा अपराधिक गतिविधि पनि बढ़दै गएको उदयपुर प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गरी बढ़दो अपराधिक गतिविधिबारे जानकारी दिएको हो। चाड़ पर्व शुरू भएसँगै उदयपुरमा अपराध बढ़े। आजको नागरिक दैनिकमा प्रकाश समाचारलाई हामीले कार्यक्रम अखबारमा समावेश गर्यौं। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका बाँकी प्रसंगहरू। म्यान पावरकै पोल्टामा वैदेशिक रोजगार विभाग नागरिक दैनिकको अग्रपृष्ठमा समाचार रहेको छ। वैदेशिक रोजगार विभागका कर्मचारीहरू पीड़ितबाट लाखौं लाख ठगी गर्ने म्यान पावर कम्पनी संचालकलाई कार्यवाही गर्नुको साटो ससुराली झैं स्वागत गर्छन्। विभाग पुग्नु भएकी एक पीड़ितले आक्रोशित हुँदै भन्नुभयो, महिनौ विभाग धाउँदा पनि न्याय पाइँदैन। विभागका कर्मचारीहरू म्यान पावरकै पक्षमा हुन्छन्। विभागका वरिष्ठ कर्मचारी उल्टै हामीलाई थर्काउँछन्। म्यान पावरले तिमीहरू जेसुकै गर, हाम्रो पहुँचमा मान्छे छन् भनेर धम्काउने गरेका छन्। म्यान पावर र कर्मचारीको व्यवहारबाट आजित पीड़ितहरू वैदेशिक रोजगार विभागमा न्यायका लागि हात जोड्दै हरदिन रोइरहेका भेटिन्छन्। समस्या र ठगीमा परेका पीड़ित न्यायको भिख माग्दै महिनौ विभाग धाउँदा पनि विभागका कर्मचारीहरू ध्यान दिँदैनन्। म्यान पावरकै पोल्टामा वैदेशिक रोजगार विभाग आजको नागरिक दैनिकमा खबर प्रकाशित छ। गाउँमै सुरक्षा भत्ता पाएपछि वृद्ध वृद्धा खुशी। आजको नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा समाचार छ। इलाम, माङसेभुङ, पाँचकी, डम्बरकुमारी लिम्बू, 75 अनुहारमा बिहिबार खुशीको मुस्कान देखिन्थ्यो। किनकि गाउँमै वृद्ध भत्ता पाएपछि शहर जानुपर्ने बाध्यता हटेको थियो। बैंक गाउँमै आएर दशैंको मुखमा उहाँको हातमा 12,000 थमाएपछि उहाँ प्रफुल्ल देखिनुहुन्थ्यो। भत्ताको रकमले उहाँले यसपटकको दशैं मनाउने भन्दै उत्साह व्यक्त गर्नुभयो। वृद्ध भत्ता लिन दमक पुग्नु पर्थ्यो। दमक पुगेर आउँदा 1,000 भाड़ा र यताउता खर्च गर्दा झण्डै 2,000 सकिन्थ्यो। लिम्बुले भन्नुभयो, तर यसपटक त वडा कार्यालयमै पैसा पाए। दशैंमा पैसा निकाल्न जान भ्याउदिन कि भन्ने थियो, तर हातैमा पैसा आयो, खुशी त कति कति। गाउँमै सुरक्षा भत्ता पाएपछि वृद्ध वृद्धा खुशी। नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा प्रकाशित समाचार हो यो। धेरै नेपाली भएका मुलुकमा तत्काल दूतावास खोल्नु आवश्यक। श्रम मन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरसिंह भण्डारीले नेपालीहरूको संख्या धेरै भएका मुलुकमा तत्काल दूतावास खोल्नु आवश्यक भएको बताउनु भएको छ। मन्त्रालयमा बिहिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा श्रम मन्त्री भण्डारीले यस्तो बताउनु भएको हो। धेरै नेपाली भएका मुलुकमा तत्काल दूतावास खोल्नु आवश्यक। श्रम मन्त्री राजधानी दैनिकमा समाचार रहेको छ। अब विभिन्न राष्ट्रिय दैनिक पत्र पत्रिकाले प्रकाशित गरेका आर्थिक समाचारहरू। निर्माण व्यवसायलाई दशैं अघि 6 अर्ब भुक्तानी, कान्तिपुर दैनिकको समाचार हो। सरकारले निर्माण व्यवसायको 6 अर्ब रूपियाँ भुक्तानी दिने भएको छ। दशैं अघि नै भुक्तानी हुने गरी अर्थ मन्त्रालयले बिहिबार उक्त निर्णय गरेको हो। निर्माण सकिएका आयोजनाको भुक्तानी पनि सरकारले रोकेको भन्दै निर्माण व्यवसायीले अर्थ मन्त्रालयलाई दवाब दिइरहेका थिए। विभिन्न मन्त्रालय अन्तर्गतका परियोजनामा अघिल्लो आर्थिक वर्षको दायित्व भुक्तानी निकासा दिने निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले जनाउनुभयो। निर्माण व्यवसायीलाई दशैं अघि 6 अर्ब भुक्तानी, कान्तिपुर दैनिकले प्रकाशित गरेको समाचार हो यो। त्यसैगरी आजको नयाँ पत्रिका दैनिकले पनि निर्माण व्यवसायीको 6 अर्ब दशैं अघि नै भुक्तानी गर्ने निर्णय, कार्यान्वयनमा चुनौती, शुक्रबार एकै दिनमा सम्बन्धित मन्त्रालयबीच समन्वय गर्न कठिन हुनाले भुक्तानी पाउन प्रक्रियागत तथा व्यावहारिक चुनौती, त्यसै गरी दशैंमा भुक्तानी पाउन कार्यान्वयनमा चुनौती, अवम्याद थप्नुपर्ने र माइल स्टोन हटाउनुपर्छ व्यवसायी, समाचार उपशीर्षकहरू आजको नयाँ पत्रिका दैनिकमा रहेका छन्। बेमौसमी वर्षातले सधैँ मर्कामा किसान, नागरिक दैनिकको अर्थ पृष्ठमा यो समाचार रहेको छ। किसानले कहिले समयमै धान र गहुँको बिउ नपाउने त कहिले मल नपाउने, कहिले सिंचाई तथा जोत्नका लागि डिजेल नपाउने त कहिले उत्पादित फलको उचित मूल्य वा बजार नपाउने हुँदा सधैँ मर्कामा पर्दै आएका छन्। सरकारले कहिले उन्नत जातको बिउ सिफारिश गर्ने तर किसान कहाँ भने नक्कली बिउ पुग्ने गरेको छ। यति समस्या हुँदाहुँदै पछिल्लो समय बेमौसमी वर्षातले समेत किसानहरू मर्कामा परेका छन्। कैलाली कञ्चनपुरमा 653 हेक्टर जमीनमा लगाएको गरिमा जातको धान फल्ने बेलामा बेमौसमी वर्षाले असर पारिरहेको छ। बेमौसमी वर्षातले सधैँ मर्कामा किसान आजको नागरिक दैनिकको भित्री पृष्ठमा रहेको समाचार हो यो। एघार अर्ब 80 करोड़को विद्युत निर्यात आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार रहेको छ। नेपाल विद्युत प्राधिकरणले गत जेठ अन्तिमदेखि असौजसम्ममा 11 अर्ब 80 करोड़ 28 लाख रूपियाँको विद्युत भारततर्फ निर्यात गरेको छ। जेठ महिनामा 40 करोड़ 5 लाख रूपियाँको विद्युत निर्यात भएको हो। असारमा 1 अर्ब 75 करोड़ 70 लाखको निर्यात भएको देखिन्छ। साउनमा 2 अर्ब 14 करोड़ 33 लाख, भदौमा 3 अर्ब 47 करोड़ 85 लाख, असोजमा 4 अर्ब 2 करोड़ 35 लाख गरेर 11 अर्ब 80 करोड़ 28 लाखको विद्युत भारततर्फ निर्यात भएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। दशैं मान्न उपत्यकाबाट 15 लाख बाहिरिने अनुमान आजको कान्तिपुर दैनिकमा आजको कारोबार दैनिकमा समाचार रहेको छ। दशैं तिहारका लागि उपत्यकाबाट बाहिरिनेको संख्या यो वर्ष 15 लाखको हाराहारीमा पुग्ने अनुमान सम्बद्ध निकायले गरेका छन्। उपत्यका ट्राफिक कार्यालयका अनुसार यो वर्ष उपत्यकाबाट चाडबाड़का लागि बाहिरिने यात्रुको संख्या 15 लाखसम्म पुग्ने आकलन रहेको छ। दशैं मान्न उपत्यकाबाट 15 लाख बाहिरिने अनुमान कारोबार दैनिकको अग्रपृष्ठमा समाचार रहेको छ। अब विभिन्न राष्ट्रिय दैनिक पत्र पत्रिकामा प्रकाशित सम्पादकीय शीर्षकहरू। निराशाका बीच आएको उल्लासको पर्व आजको कान्तिपुर दैनिकको सम्पादकीय रहेको छ। शुभकामना विजयादशमीको नागरिक दैनिकको सम्पादकीय रहेको छ। जयन्ती मंगला काली आजको अन्नपूर्ण पोस्ट दैनिकको सम्पादकीय हो। विश्वमा शान्ति कायम गर नेपाल समाचार पत्रको सम्पादकीय रहेको छ। सर्वोच्चको फैसला व्यवहारमा उतार यो राजधानी दैनिकको सम्पादकीय रहेको छ भने कारोबार दैनिकले राजस्वमा सुधार अपरिहार्य शीर्षकमा सम्पादकीय प्रकाशित गरेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै प्रसंगहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिसकेको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्मा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।